نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. نماز نبی میں سے آج ہم جس چپٹر کے اوپر ڈسکشن کریں گے یہ ہے نماز کے بعد مسنون اذکار. اس چپٹر کو پڑھنے کے بعد جو باتیں ہمیں معلوم ہوئیں وہ کیا ہیں کہ اللہ کے نبی نماز فرض نماز کا سلام پھیرنے کے بعد سب سے پہلے جو کلام کرتے وہ کیا تھا؟ اللہ اکبر ایک بار. اگلی بات ہمیں معلوم ہوئی کہ اس کے بعد اللہ کے نبی تین بار فرماتے استغفر اللہ استغفر اللہ استغفر اللہ. اگلی بات اس کے بعد کیا کرتے؟ کیا دعا پڑھتے؟ اللہم آپ بھی پڑھیے اللہم انت السلام ومنک السلام تبارکت یا ذل جلالی والاکرام. اس کا ترجمہ ہے یا الہی تو السلام ہے اور تیری ہی طرف سے سلامتی ہے، اے ذل جلال و الاکرام تو بڑا ہی بابرکت ہے. جی تو یہ تین دعائیں، ہم میں سے کون لوگ اس سنت پہ عمل کرتے ہیں؟ اگلی بات کیا پتہ چلی؟ کہ بعض لوگ اس کے اندر کچھ الفاظ کا اضافہ کرتے ہیں، اجازت نہیں ہے. مثلا وہ کیا کہ و الیک یرجو السلام خیرنا، مطلب کچھ اس طرح کے الفاظ ہیں، یہ درست نہیں ہے. اس پہ بات پہلے بھی کئی بار ہو گئی کہ اللہ کے نبی کے سکھائے ہوئے الفاظ جو بولی ہوئی دعاؤں میں سے اور قرآن پاک کی کسی دعا میں سے یا کسی آیت کے آگے ہم اپنی مرضی سے اضافہ نہیں کر سکتے. اگلی دعا جو مسنون اذکار نماز کے بعد آپ کی زبان سے ادا ہوتے تھے وہ کیا ہیں؟ ہم مل کے پڑھیں گے ربی اعنی علی ذکرک و شکرک و حسن عبادتک. اے میرے رب، ذکر کرنے، شکر کرنے اور اچھی عبادت کرنے میں میری مدد کر. اور میں نے دیکھا ہے کہ اس دعا کو شعور سے اگر پڑھیں نا تو پھر عبادت اچھی ہونے لگتی ہے. اور کسی کو اگر شکوہ ہے نا کہ میں اچھی طرح نماز نہیں پڑھتی یا میرا دل نہیں لگتا، تو پھر کوشش کیجئے کہ آپ اس طرح سے یہ دعا کو شعور کے ساتھ پڑھنا شروع کریں. اگلی چیز جو آپ پڑھتے تھے اس کو بھی ہم مل کے پڑھیں گے، لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر. اللہم لا مانی لما آتیت ولا معطی لما منعت ولا ينفع ذل جد من کل جد. اللہ کے سوا کوئی سچا معبود نہیں، وہ اکیلا ہے، اس کا کوئی شریک نہیں، اسی کے لیے بادشاہت ہے اور اسی کے لیے ساری تعریف ہے اور وہ ہر چیز پر قادر ہے. اے اللہ، تیری عطا کو کوئی روکنے والا نہیں اور تیری روکی ہوئی چیز کوئی عطا کرنے والا نہیں، اور دولت مند کو اس کی دولت تیرے عذاب سے بچا نہیں سکتی. خوبصورت دعائیں ہیں، معمول ہونا چاہیے ہمارا پڑھنے کا. اسی طرح ایک اور دعا ہم نے سیکھی، پڑھتے ہیں لا الہ الا اللہ وحدہ لا شریک لہ لہ الملک ولہ الحمد وہو علی کل شیء قدیر لا حول ولا قوة الا باللہ لا الہ الا اللہ ولا نعبد الا ایہ ایہ لہ النعمت ولہ الفضل ولہ الثناء الحسن ला इलाहा इल्लल्लाहु मुखलिसीन लहुद्दीन वलौ करिहल काफिरून। इसका तर्जमा मैं बोल देती हूँ, अल्लाह के सिवा कोई सच्चा माबूद नहीं, वो अकेला है, इसका कोई शरीक नहीं, इसी के लिए बादशाहत है और इसी के लिए सारी तारीफ है, और वो हर चीज़ पर कादिर है। गुनाहों से रुकना और इबादत पर कुदरत पाना सिर्फ़ अल्लाह की तौफीक से है। अल्लाह के सिवा कोई सच्चा माबूद नहीं और हम सिर्फ़ इसी की इबादत करते हैं। हर नेमत का मालिक वही है और सारा फ़जल उसी की मलकियत है, यानी फ़जल और नेमतें सिर्फ़ उसी की तरफ से हैं। इसी के लिए अच्छी तारीफ है, अल्लाह के सिवा कोई माबूद नहीं, हम सिर्फ़ उसी की इबादत करते हैं अगरचे काफिर बुरा माने। कितने प्यारे लफ्ज़ हैं ना, अगर हम शऊर से ये दुआएं पढ़ें तो वाकई नमाज़ पढ़ने के बाद हम एक बहुत अच्छी फीलिंग्स के साथ अपनी जगह से उठें। इसी तरह एक और दुआ पढ़ते थे, अल्लाहुम्म इन्नी आऊज़ु बिका मिनल जुबनी व आऊज़ु बिका मिनल बुखली व आऊज़ु बिका मिन अन उरद्द इला अर्ज़लिल उमूर व आऊज़ु बिका मिन फितनतिद दुनिया व अज़ाबिल कब्र। ए अल्लाह, मैं बुज़दिली और कंजूसी से तेरी पनाह चाहता हूँ और इस बात से भी तेरी पनाह चाहता हूँ कि तू मुझे रज़ील उम्र यानी ज़्यादा बुढ़ापे की तरफ यानी मुझे रज़ील उम्र ज़्यादा बुढ़ापे की तरफ फेर दिया जाए, और इसी तरह मैं दुनियावी फितनों और अजाब कब्र से भी तेरी पनाह चाहता हूँ। इसी तरह एक और दुआ जो बड़ी खूबसूरत दुआ नहीं, बेसिकली वो अस्कार है कि अल्लाह के नबी ने फरमाया, सुबहानअल्लाह 33 बार, अल्हम्दुलिल्लाह 33 बार 33 33, और अल्लाह अकबर 33 बार। एक रिवायत में 34 भी आता है लेकिन 33 भी है। और एक बार ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक लहु। अब देख रहे हैं बार बार ला इलाह का लफ्ज आ रहा है, इससे पता चलता है कि इबादत के बाद जो बंदे के अंदर सोच पैदा होती है वो यही कि एक अल्लाह को मानने का तसव्वुर जो है वो पुख्ता हो जाता है। ला शरीक लहु लहुल मुल्कु व लहुल हम्दु व हुवा अला कुल्ली शैइन कदीर। अल्लाह ताला हर ऐब से पाक है, सारी तारीफ अल्लाह की है, अल्लाह ताला सबसे बड़ा है, अल्लाह के सिवा कोई सच्चा माबूद नहीं, वो अकेला है, इसका कोई शरीक नहीं, उसी के लिए सारी बादशाहत है और उसी के लिए सारी तारीफ़ है, और वो हर चीज़ पर खूब कुदरत रखने वाला है। इसके बारे में आपने फरमाया कि जो ये पढ़ेगा उसके गुनाह माफ़ हो जाएंगे चाहे समंदर की झाग के बराबर हो। सोचिए ज़रा, किसी समंदर पर फैली हुई झाग कितनी ज़्यादा होती है, तो लिहाजा इस पर दवाम करना कितना आसान है। कितने इस मिनट लगते हैं, मेरे हाल 33 दफ़ा पढ़ने में हमें तो शायद 2 ही मिनट लगते होंगे। सुबहानअल्लाह 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 कैसे पढ़ते हैं हम है? लेकिन अगर प्यार से भी पढ़ें सुबहानअल्लाह, सोचा करें सुबहानअल्लाह, अल्लाह की तारीफ़ें, कायनात को सोचें, अच्छी अच्छी चीज़ें सोचें सुबहानअल्लाह, कभी दरख्तों को सोच लें, कभी पहाड़ों को, फिर अल्हम्दुलिल्लाह कहें तो अपनी नेमतें सोचें, अपने आप को, घर को, बच्चों को, अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह, फिर अल्लाह अकबर, अल्लाह की बड़ाई को सोचें। आप महसूस करेंगे कि जितना ज़्यादा आप शऊर के साथ ये पढ़ेंगे अल्लाह ताला आपके लिए उतना ही आपकी थकन दूर कर देगा और आपका दिल खुलता जाएगा। लेकिन मैंने देखे शैतान इतना ज़ालिम है कि वो हमसे ये भी नहीं पढ़ पाता, जो ही नमाज पढ़ते हैं को हमारे सर पर खड़ा होता है, सेलफोन पकड़ के, कोई मैसेज है, फलां चीज़ का है, उधर चलें इधर चलें, और नमाज के बाद का जो वक्त बेहतरीन वक्त था अज़कार का उसको ज़ाया करवा देता है। इसी तरह फिर एक और चीज़ जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से फ़र्ज़ नमाजों के बाद मिलती है वो क्या है, मुअव्विज़ात। सूरत फलक और सूरत नास, ये दोनों सूरतें, इनको मुअव्विज़ात कहते हैं। ये सूरतें 3-3 बार पढ़ा करते थे, क्योंकि इससे भी इंसान शर से महफूज होता है। हर वक्त हम खतरों में रहते हैं, कहीं हासिदों का शर, कहीं जादू टूना करने वालों का शर, कहीं बुरी नज़र वालों का शर। तो ये दुआएं पढ़ी होंगी तो इंशाअल्लाह ताला अल्लाह ताला हमें अपनी हिफाजत में रखते हैं। फिर अगली चीज़ जो फ़र्ज़ नमाज के बाद की है वो है आयतुल कुर्सी। और सब जानते हैं कि आयतुल कुर्सी यानी इंसान को अल्लाह की हिफाजत में रखती है, और इसके लिए जो शख्स आयतुल कुर्सी पढ़ लेता है, हदीस में है कि उसके और मौत के बीच में, उसके और जन्नत के बीच में सिर्फ मौत है, यानी मरते ही फौरन वो जन्नत में दाखिल हो जाएगा। इसी तरह रात को जब कोई पढ़ के सोता है आयतुल कुर्सी, आपकी आदत मुबारक थी कि बिस्तर पे जब सोते थे लेटते थे उस वक़्त भी आयतुल कुर्सी पढ़ते थे, तो फरमाया कि सुबह तक शैतान उसके पास नहीं आता, अल्लाह ताला एक मुहाफिज उसके लिए कर देता है। यहाँ तक कि जो अज़कार थे वो तो हम लोगों ने कुछ ना कुछ कभी ना कभी सुने हैं, लेकिन कुछ बहुत ही खूबसूरत और मसनून अज़कार जो नमाजों के बाद आप पढ़ते थे वो क्या हैं, आप मेरे साथ पढ़ेंगे। अल्लाहुम्मा अस्लिहली दीनी अल्लज़ी जअलतहू ली इस्मतन व अस्लिहली दुनिया यल्लती जअलत फीहा मआशी। अल्लाहुम्मा इन्नी आऊज़ु बिरिदाका मिन सख़तिका व आऊज़ु बिअफ़विका मिन निक्मतिका निक्मतिका व आऊज़ु बिका मिनका ला मानिया लिमा आतैता व ला मुतिया लिमा मनाता मनाता वला रौद लिमा कदईता वला यन्फाउ जल जद्दी मिन कल जद। इसका तर्जमा है, ए अल्लाह मेरे लिए मेरा वो दीन संवार दे जिसको तूने मेरी हिफाजत का सबब बनाया है, और मेरी दुनिया को भी संवार दे जिसमें तूने मेरी रोजी पैदा की है। ए अल्लाह मैं तेरी खुशनुदी के साथ तेरे गुस्से से और तेरी माफी के साथ तेरे अजाब से और तेरे करम के साथ तेरी सजा से पनाह मांगता हूँ। जो चीज़ तू अता करे इसे कोई रोकने वाला नहीं, और जो चीज़ तू रोके इसे कोई अता करने वाला नहीं। तेरे फैसले को कोई टालने वाला नहीं, और किसी दौलतमंद को इसकी दौलत तेरे अजाब से बचा नहीं सकती। हम में से कितने लोग हैं जो ये दुआ पढ़ते थे या उनको पता था कि नमाज के बाद ये पढ़नी चाहिए। तब देखिए कि अल्हम्दुलिल्लाह जिनको पता था अल्लाह मुबारक करे, लेकिन आप देखिए कि हम में से अक्सरियत को नहीं पता था ना। और कितनी प्यारी दुआ है ना, हम कितने गाफिल हैं। बचपन की मौलवी साहब की या खाला जी की सिखाई हुई दुआ और नमाज हमें याद है, और हम नमाज के बाद और क्या कुछ करते हैं, लेकिन मसनून चीज़ें हमसे छुटी हुई हैं। अब एक एक करके इंशाल्लाह आप बाद में ये दुआएं याद करेंगे, अभी तो चूंकि हम एक क्विकली इसको कर ही रहे हैं, कम अज़ कम मालूम तो हो गया कि अल्लाह के नबी क्या कुछ मांगते थे। एक और दुआ थी, पढ़ते हैं। रब्बी आइन्नी वला तुइन अलैया वला तुइन अलैया वंसुरनी वला तंसुर अलैया वमकुरली वला तमकुर अलैया वहदिनी वयस्सिरिल हुदा ली वयस्सिरिल हुदा ली वंसुरनी अला मन बगा अलैया रब्बि जअलनी शाकिरल लक ज़ाकिरल लक राहिबन लक मितवाअन लक मुखबितन इलैक अव्वाहम मुनीबन रब्बि तकबल अल्हम्दुलिल्लाह तौबती वक्सिल हौबती व अजिब दावती وثبت حجتي وسدد لساني واهد قلبي واسلل سخیمت صدری. ترجمہ ہے، اے میرے رب تو میری مدد کر اور میرے خلاف مدد نہ کر، مجھے غالب کر اور کسی کو مجھ پر غالب نہ کر، مجھے تدبیر بتا اور میرے دشمنوں کو میرے خلاف تدبیر نہ بتا، مجھے ہدایت دے اور ہدایت میرے لیے آسان کر اور میرے اوپر ظلم کرنے والوں کے خلاف میری مدد کر. اے میرے رب، مجھے اپنا شکر کرنے والا، اپنا ذکر کرنے والا، اپنے سے ڈرنے والا، اپنا حکم ماننے والا، اپنے سامنے گڑ گڑانے والا اور اپنی طرف عاجزی سے رجوع کرنے والا بنا دے. اے میرے رب، میری توبہ قبول فرما اور میرے گناہ دھو ڈال، میری دعا قبول کر اور میری دلیل ثابت رکھ، میری زبان سیدھی کر، میرے دل کو ہدایت سے نواز اور میرے سینے سے کینہ نکال دے. ہے نا سونے کے پانی سے لکھنے والے لفظ. کیا رہ گیا اس کے اندر جو ہم نے نہیں مانگا؟ اپنی اصلاح بھی کر لی اور اپنے لیے دشمنوں سے اور حاسدوں سے بچنے کے طریقے بھی کر لیے. اللہ کرے کہ ہم ان دعاؤں کو پڑھ سکیں. تو یہ ساری دعائیں آپ سے فرض نمازوں کے بعد تھیں. آج عموماً کیا ہوتا ہے، ان دعاؤں میں سے تو اکثر دعائیں ہم نہیں پڑھتے، لیکن ایک عمل جو عموماً ہے وہ کیا ہے کہ جو ہی سلام پھیری تو دعا کے لیے ہاتھ کھڑے کر دیے. خود کیے ایک الگ بات ہے، بعض جگہ نماز پڑھانے والے امام صاحب اجتماعی طور پہ بھی دعا کرتے ہیں. تو ہم نے اس چیپٹر میں پھر آخر میں یہ بھی سیکھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم سے نماز کے بعد اجتماعی دعا کرنا ثابت نہیں ہے، بلکہ بڑے بڑے آئمہ کرام مثلا ابن تیمیہ، ابن قیم اور ابن حجر العسقلانی اور بعد کے دوسرے لوگ اسے بدعت کہتے ہیں. کیونکہ کوئی کام جو اللہ کے نبی نے نہ کیا اور ہم اس کو کریں گے نیکی سمجھ کے، وہ بدعت ہوگی. صحابہ کرام نے اس بارے میں کوئی سوال تک نہیں کیا، یعنی احادیث میں آپ کو اس کے بارے میں کوئی اشارہ ہی نہیں ملتا. تو مفسرین کہتے ہیں کہ اگر اتنا اہم مسئلہ ہوتا تو کیا کبھی صحابہ کرام اس کے بارے میں سوال تک نہ کرتے؟ تو لہٰذا یہ چیز غلط ہے، نہیں کرنا چاہیے. بس ضعیف روایتوں کی بنیاد پہ بعض لوگ اس کو ثابت کرتے ہیں، لیکن آپ اس کتاب میں پڑھ چکے ہوں گے کہ الحمدللہ کہ کتنی ہی چیزیں ایسی ہیں کہ جو دین کے اندر شامل کر دی جاتی ہیں لیکن وصل دین نہیں. اس کا جو پیج نمبر 211 سے 214 تک ہے، اس کا آپ اشاریہ پڑھ سکتے ہیں. تو خلاصہ کلام کیا ہے، کوئی اپنے طور پہ کبھی کرنا چاہے کر لے، دل میں آ گیا نہیں کرے تو نہیں، لیکن اس کو رسم بنا کے شعور کے ساتھ اس طرح پڑھنا کہ اس کے بغیر اب نماز نہیں. بعض لوگ نماز تو پڑھ لیتے ہیں 5 منٹ میں اور دعا کے لیے پھر 15-20 منٹ لگاتے ہیں. دیکھیے دعا کا بہترین مقام سجدے کے بعد تشہد کی حالت میں سلام پھیرنے سے پہلے. سب سے پہلے التحیات، پھر اشہد اللہ الہ الا اللہ، پھر درود شریف اللہم صلی. درود شریف کے بعد آپ چاہے تو 1 گھنٹہ لگا دیں، جو مانگنا ہے مانگ لیں. 25 سے زیادہ دعائیں ہمیں صرف اللہ کے نبی صلی اللہ علیہ وسلم سے تشہد میں پڑھی جانے والی ملتی ہیں، اور اگر موقع ملا تو صرف ایک ایک دعا پہ پوری نشست ہو سکتی ہے. اتنی خوبصورت وہ دعائیں، جامع قسم کی، ہم تو وہ مانگ ہی نہیں سکتے جو اللہ کے نبی مانگتے تھے. تو لہٰذا اس طرح کی چیزوں کو مانگنا ہے. پھر نماز کے بعد سلام پھیر دے، اس کے بعد اذکار ہے. نماز کے بعد کی عبادت ذکر اذکار ہے، کیونکہ دیکھیے صلات کا لفظ ڈکشنری میں دعا کے لیے آتا ہے. ہم جو نماز پڑھتے ہیں یہ اصل میں ایک دعا ہی تو ہے. پوری نماز میں دعائیں تو ہم مانگ رہے ہیں، رب اغفر لی دعا ہے، رب ارحمنی دعا ہے. اب جو نماز جلدی سے پڑھ کے بعد میں ہاتھ کھڑے کر کے دعا مانگتے ہیں، اس کے لیے میں یہی فیل کرتی ہوں کہ جیسے کوئی ٹیلی فون لائن جب کنیکٹ ہو جائے تو جلدی جلدی 2-4 لفظوں میں بات کر کے بند کر دے کہ نہیں بل بہت آئے گا یا نہیں ہوگا، اور اس کے بعد خالی کریڈل ہاتھ میں پکڑ کے تو پھر باتیں کرنا شروع ہو جائے. ٹھیک ہے، بندے کے ساتھ رب کا تعلق رہتا ہے، اللہ تعالیٰ نماز میں بھی سنتے ہیں، غیر نماز میں بھی سنتے ہیں، لیکن بہترین مقام جو ہے وہ نماز کے دوران ہے. آپ چاہ رہے ہیں کہ ہمیں ایک اور بک شامل کرنی چاہیے تھی اس میں، اصطلاحات حدیث. جی، ویک نریشنز ہوتی ہیں، ہر حدیث اس درجے کی نہیں ہوتی. یہ ایسے ہی ہے، سمپل اپنے لفظوں میں سمجھ لیجئے کہ کوئی بات آپ کسی سے سنتے ہیں، اس بات کی سب سے بیسٹ آتھینٹیسٹی کیا ہے کہ آپ نے اس بندے سے خود سنی ہو. آپ میرے سے کوئی بات سنیں گے تو میرے نام پہ منسوب کر سکتے ہیں نا. اور اگر ایک بات ہے آپ کو کوئی تیسرا پرسن بتائے کہ میں نے آپ کے لیے یہ بات کہی ہے، ٹھیک ہے، تو تھوڑی سی اس میں گنجائش پڑ جائے گی نا کہ جس طرح میں نے کہی تھی ویسے آپ کو ملی کہ نہیں. پھر बाज दफ़ा ऐसा होता है, बहुत सारी, ये तो एक लंबा टॉपिक है, इस पे बात शुरू हो गई तो फिर ख़त्म ही नहीं होगी, लेकिन खुलासा क्या है कि बाज दफ़ा ऐसा होता है कि जो हदीसें हम तक पहुंचती हैं, वो इमाम बुखारी की बात कर लें, चले वो तो ऐसी हदीस को लेते ही नहीं थे जिसकी चेन टूटी होती थी। मिसाल है कि कोई रिवायत मिश्कात में है, या तिरमिजी में है, या निसाई में है, अब इमाम निसाई ने उसको अपनी किताब में लिखा। हदीस की चेन क्या होती है कि इमाम निसाई से ऊपर जितने लोगों ने उस हदीस को बयान किया, उनका सिलसिला नबी सल्लल्लाहु अलैहि वसल्लम से मिलना चाहिए, फिर उनका टाइम पीरियड देखते थे। बाज़ दफ़ा हदीसों में इस तरह की चेन्स बनी हुई है कि जिन दो रावियों का नाम आता है, उनकी सारी ज़िंदगी मुलाकात ही नहीं हुई, एक मशरक में था तो एक मगरिब में था, या एक सन पहले में था दूसरे में, क्योंकि झूठ के पाँव नहीं होते। और एक ऐसा दौर गुजरा है हमारी हिस्ट्री में जहाँ, जब इस्लाम इराक़, बगदाद, कूफा, इन इलाकों में आया था, तो उस दौर में हदीसों के बहुत सारे ऐसे मजमूए खुद पेश किए गए थे, यानी राफसियों और शियाने, शियान जो थे उनके हाथों में दीन आया। तो ये एक बड़ी लंबी कहानी है, लेकिन ये इसका मतलब नहीं कि आज कोई शक है इसमें कि आज भी जो हदीसें हम तक पहुंची, अल्लाह ताला ने दूध का दूध और पानी का पानी अलग करवा दिया, कि ऐसे मुहद्दिसीन कराम थे कि वो इतनी रिसर्च करते थे हदीस लेते हुए कि कोई अनऑथेंटिक बात नहीं करते थे। इमाम बुखारी रहमतुल्लाह अलैह हर दफ़ा हदीस के हर बाब से पहले इस्तखारे के दो नफिल पढ़ते थे कि अल्लाह कोई ऐसी बात मैं ना लूँ। एक दफ़ा कहाँ से सुन के गए एक शख्स की शोहर कि उसके पास अल्लाह के नबी की कोई हदीस है, जब गए तो देखा कि वो शख्स अपने कपड़े को इस तरह से करके तो अपने घोड़े को दिखा रहा था, जैसे आप अपने दुपट्टे को करके कि इसमें कुछ है, घोड़े को बुला रहा था कि उसको फील हो कि इसके अंदर कोई चारा है। जब घोड़ा करीब आया तो उसने कपड़ा छोड़ दिया जो खाली था और उसकी नुकेल पकड़ ली, धोखे से बुलाया था, खाना नहीं था लेकिन बुलाया। तो ये बात सुन के फौरन चले गए, कहने लगे जो शख्स एक जानवर के साथ झूठ बोल सकता है, वो नबी की हदीस के बारे में भी झूठ बोलता है। आज ये बात मुत्तफिक है दुनिया भर में, मुस्तशरकीन, नॉन मुस्लिम और बड़े बड़े जो गैर मुस्लिम स्कॉलर्स हैं वो इस पे मुत्तफिक है कि सबसे ज्यादा जो रिसर्चिस हुई है, जो सबसे बड़ी हदीस है, यानी साइंस ऑफ द हदीस है, कि अल्लाह के नबी को वो कहते हैं कि ये वाहिद शख्स है जिसकी बात पे इतनी रिसर्च हुई है कि लोगों ने छान फटक कर दिया, जिंदगियां गिला दी लोगों ने सिर्फ हदीसों की चेन सेट करने में। फिर इस मुहद्दिसीन ने देखा ये हदीस की चेन नहीं मिल रही, इसको इधर डाल दो, इसमें ये एक शख्स है लेकिन इसका हाफ़ज़ा कमज़ोर है, इसका मेमोरी लॉस है, इस हदीस को किसी दूसरे दर्जे में डाल दो, ये बंदा पहली उम्र में ठीक था लेकिन आखिर में इसका जहन मऊफ हो गया था। फिर रिसर्च करते थे कि ये हदीस इसने ज़िंदगी के इब्तदा में सुनाई थी या आखिर में, इब्तदा में थी तो उसकी आला सनद है, आखिर में थी तो दूसरी तरफ है। आप क्या बात करते हैं, यानी आज लोग बड़े आराम से कहते हैं हदीसों का कह जी ये ज़यीफ़ है, आप पता नहीं हदीसें ऐसी होती हैं, मुझे तो समझ नहीं आती कि लोग इतनी जुरत कैसे करते हैं बात करने की। तो बहरहाल ये है कि अल्लाह ताला हमें तौफीक दे कि हम इल्म के लिए वक्त निकालें। अब ये सारी बातें आपको एक 4 वीक में तो हो नहीं सकती थी, हैं, इसके लिए वक्त चाहिए होता है, ठीक है। तो अल्हम्दुलिल्लाह यहाँ पे ये चीज़ पूरी हुई। अगला चैप्टर सुन्नतों का है। अब इसके देखें एक तरह की हमारी नमाज पूरी हो गई है, हमने कल नमाज भी डिटेल से देख ली, उसकी बाकी चीज़ें, यहाँ से अगला जितना भी चैप्टर है ना, ये नफिल नमाजों और कुछ मुतफरिक मसाइल हैं, जितनी मुमकिन हुआ हम कल करेंगे। अल्लाह ताला हमें तौफीक दे अपने आप को, अपनी नमाजों को देखने की और तहारत के और इन सारी चीज़ों को देखें। सुभान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।